بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وصحابك يا نور الله. نويت سنة الاعتكاف. پچھلے جس ٹائم بھائیو اور مدنی چینل کے ناظرین, جب کبھی داخل مسجد ہوا کریں, یاد کر کے اعتکاف کی نیت ضرور کر لیا کریں. نیت دل کے ارادے کو کہتے ہیں. دل ہی میں نیت کر لیجئے کہ میں اعتکاف سے ہوں, آپ معتکف ہو گئے. دل میں نیت حاضر ہوتے ہوئے زبان سے بھی دوہرا لینا یہ زیادہ اچھا ہے. چاہے اپنی مادری زبان میں کہہ لیں یا عربی میں, اگر معنی معلوم ہے ان الفاظ کا تو عربی میں اس طرح کہہ لیں, نویت سنۃ الاعتکاف. یاد رکھیے, مسجد میں کھانا پینا, سونا, سحری کرنا, افطار کرنا, مسجد نبوی شریف یا مسجد الحرام شریف میں حاضری ہو تو مسجد کے اندر آب زمزم پینا, یہ سب ناجائز ہے. اگر اعتکاف کی نیت ہوگی تو یہ ضمناً جائز ہو جائیں گے. اگر رمضان شریف کی الحمدللہ آمد آمد ہے تو مسجد میں بھی افطار کرنے کی نوبت آ جاتی ہے, تو اس لیے اعتکاف کی نیت ہونی چاہیے تاکہ یہ مسجد میں افطار کرنا جائز ہو جائے. آج 1432 سن ہجری کے شعبان المعظم کی 15ویں شب یعنی شب براءت ہے. اس سے قبل کے مزید بیان کیا جائے اپنے ثواب میں اضافے کے لیے, آئیے مزید اچھی اچھی نیتیں کر لیتے ہیں. فرمان مصطفیٰ صلی اللہ تعالی علیہ وآلہ وسلم, نیت المؤمن خیر من عملہ, مسلمان کی نیت اس کے عمل سے بہتر ہے. ایک روایت میں کہ نیت بندے کو جنت میں داخل کر دیتی ہے. نیت میں دل کم لگتا ہے اس لیے کہ اس میں ثواب زیادہ کیا, بلکہ ثواب کی بنیاد نیت ہے. کہ نیت نہیں ہوگی تو ثواب نہیں ملے گا. اب اتنی محنت سے دور دور سے آپ آئیں اور بیان کرنے والا بھی اتنی محنت کرے اور اپنا زور لگائے, تیاریاں کرے, اور اگر اچھی نیتیں نہ ہو تو ثواب نہیں ملے گا. خالی ایسے ہی آنا جانا, مشقت گلے پڑے گی. ثواب پانے کے لیے اچھی نیت ہونا یہ شرط ہے. پھر جتنی نیتیں زیادہ ہوں گی اتنا ثواب, یعنی اچھی نیتیں جتنی زیادہ ہوں گی ثواب بھی اتنا ہی بڑھ جائے گا. تو آئیے کچھ اچھی اچھی نیتیں ہم کر لیتے ہیں. اگر آپ کے وہ نیت حسب حال ہو, واقعی آپ کے حسب حال ہے کہ میرے کو یہ کرنا ہے, تو انشاءاللہ کہہ کر آپ اس کا اظہار کر دیجئے. اب مثلا ایک نیت یہ ہے کہ میں اول تاخیر بیان سنوں گا, تو اب اگر نیت ہے کہ واقعی میں نے جانا تو ہے نہیں, اب یہیں پڑے رہنا ہے, تو ٹھیک ہے انشاءاللہ کہہ دیجئے. تو بہرحال یہ کہ وہ اچھی اچھی نیتیں ہم کر لیتے ہیں اللہ کی رضا پانے اور ثواب کمانے کے لیے اچھی اچھی نیتیں کرتا ہوں. یہ سننے والوں کے لیے نیتیں ہو رہی ہیں, میرے لیے بھی ہیں یہ نیتیں. اس میں بلا وجہ کپڑے یا بدن یا داڑھی سہلانے, یہ سر کے بال سہلانے, داغے دریوں سے نوچنے, انگلیوں سے زمین پر کھیلنے, ادھر ادھر دیکھنے, باتیں کرنے، ٹیک لگانے، پردے میں پردہ نہ ہونے کی صورت میں گھٹنے کھڑے کر کے دوسروں کے لیے بدنگاہی کا باعث بننے، گھٹنوں میں سر رکھنے، دوسرے کو اشارے کرنے، اٹھ کر چل پڑنے وغیرہ سے بچتے ہوئے علم دین کی تعظیم کی خاطر جہاں تک ہو سکا دو زانو بیٹھ کر علم دین سمجھنے کے لیے نگاہیں نیچی کیے، خوب کان لگا کر سنوں گا۔ تو چلیے، دو زانو بیٹھنے کی اگر نیت کی ہے تو یہ بھی بتا دوں دو زانو کس کو بولتے ہیں۔ نماز میں جس طرح تحیات پڑھتے ہوئے بیٹھتے ہیں نا، اس بیٹھنے کی پوزیشن کو دو زانو بیٹھنا بولتے ہیں۔ ممکن ہو تو دو زانو بیٹھ جائیے، انشاءاللہ اس طرح نماز میں دو زانو بیٹھنا بھی آسان ہوگا آپ کو، جتنی دیر بیٹھ سکیں، پھر بھلے چوکڑی مار لیں یا جس طرح ممکن ہو مہذب طریقے پر بیٹھ جائیں، پھر تھکن دور ہو جائے تو پھر دو زانو ہو جائیے، جیسے آپ کی مطلب آسانی ہو۔ اذکروا اللہ، صلوا علی الحبیب، توبوا الی اللہ وغیرہ سن کر ثواب کمانے اور صدا لگانے والے کی دلجوئی کے لیے نمایاں آواز سے جواب دوں گا، ضرورتاً سمٹ کر دوسرے کے لیے جگہ کو شادہ کروں گا، دھکا وغیرہ لگا تو صبر کروں گا، گھورنے جھڑکنے الجھنے جھگڑنے سے بچوں گا، خاص خاص باتیں لکھ لوں گا حسب موقع۔ عز و جل صلی اللہ تعالیٰ علیہ وسلم رضی اللہ تعالیٰ عنہ و رحمۃ اللہ تعالیٰ علیہ پڑھوں گا۔ اور اہم ترین نیت، موبائل فون بند رکھوں گا اور اول تاخیر اس کو دیکھوں گا نہیں، جب تک یہاں بیٹھا رہوں گا میں اس کو دیکھوں گا نہیں، کیونکہ آپ دیکھیں گے یا اس کی گھنٹی بجے گی یا اس کو وائبریشن پہ رکھیں گے تو یہ آپ کو بیان نہیں سننے دے گا۔ یہ پتہ نہیں کیوں اتنا سستا ہو گیا، جو بچے بچے کے ہاتھ میں آ گیا وہ تباہی مچی ہوئی ہے نہیں، کہ اس کا مطلب پلس بھی ہے لیکن مائنس بہت زیادہ ہے، آدمی کسی کام کا نہیں رہتا۔ نمازوں میں بھی کڑنگ 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 بجتی رہتی ہے، طواف میں بھی سنا بجتی رہتی ہے، طواف میں کعبہ شریف کا طواف کرتے ہیں وہاں میوزیکل ٹیون بجتی رہتی ہے، میوزیکل ٹیون تو الگ ناجائز ہے، گناہ ہے، اس سے پکی توبہ کر لیجئے۔ اور اپنے موبائل میں ہے تو اس کو آج اور ابھی بس بند، خلاص، یہ نہیں کہ اس میں آپشن نہیں ہے اور یہ مجبوری ہے تو وہ مجبوری ہے، اب سادہ ٹیلی فون لے لے جس میں یہ نہ ہو، اس بلا کو رکھنا ضروری ہے، یعنی اور آپشن نہیں ہے اس میں تو طرح طرح کے مطلب آپشن ہوتے ہیں اس میں، نہ ہو تو اس موبائل سے جان چھڑا لیجئے۔ بہرحال یہ کہ میوزیکل ٹیون جو ناجائز ہے، موبائل رکھنا بھی تو کوئی فرض یا واجب نہیں ہے نا، میں نے نہیں رکھا، میرے پاس نہیں۔ تو بہرحال یہ کہ موبائل آپ اگر چالو رکھیں گے نا، یہ گھنٹی بجے گی تو آپ بھی بیان سننے نہیں سن سکیں گے، دوسرا بھی ڈسٹرب ہوگا۔ تو اس کو مہربانی کر کے ہمیشہ کے لیے یہ ذہن بنا لیں کہ مسجد میں موبائل بند ہونا چاہیے۔ اللہ آپ کو پانچوں نمازیں مسجد میں نصیب کرے با جماعت، تو جب بھی مسجد میں آئے پلیز موبائل فون آف، اس کو بھول جائے، نہیں تو یہ جیب میں ہلتا رہے گا، جلتا رہے گا، آپ کو نماز نہیں پڑھنے دے گا۔ اور ابھی دوران بیان بھی آپ ایس ایم ایس میسج پڑھیے گا نہیں، نہ کسی کو میسج کیجیے گا، نہ فون آپ اٹینڈ کیجیے گا، یہ ساری نیتیں کر لیں کہ موبائل فون سے دوران بیان، دوران اجتماع دوستی کٹ، اس کو دیکھنا نہیں، اس کی طرف دیکھنا نہیں ہمیں، آپ کی آخرت کی بھلائی کے لیے کہہ رہا ہوں۔ کس کس نے آف کر دیا موبائل، ہاتھ اٹھائیں، مدنی چینل والوں کو دکھا دیں کہ دیکھو یہ عاشقان رسول بیٹھے ہوئے جنہوں نے موبائل فون آف کر دیا، ماشاءاللہ۔ اللہ آپ کو سلامت رکھے، خوش رکھے، شب برات کی برکتیں نصیب فرمائے۔ مدنی چینل پر جو سن رہے نا ان کے لیے بھی ہے، وہ بھی اگر موبائل استعمال کرتے کرتے بیان سنیں گے تو ان کو کیا سمجھ آئے گی، تو مہربانی کر کے مدنی چینل پر جو سن رہے ہیں یہ بھی میرے اس مدنی مشورے کو قبول فرما لیں اور وہ بھی موبائل بند رکھیں۔ اور یہ مشورہ میرا فور ایور ہے، جب اللہ آپ کو نصیب کرے مسجد کی حاضری ہو، کعبۃ اللہ شریف کی زیارت کی حاضری ہو، مسجد نبوی شریف کی حاضری ہو، تو یہ موبائل بند ہونا چاہیے۔ اور جب بھی اجتماع خیر میں حاضری ہو، اجتماع ذکر و نعت میں حاضری ہو، سنت و بر اجتماعات میں حاضری ہو، مدنی مشوروں میں حاضری ہو، تو موبائل فون بند رکھنا چاہیے۔ بلکہ جب کسی بزرگ اور عالم دین کی بارگاہ میں حاضری ہو تب بھی اس کو بند رکھنا چاہیے، یعنی آپ یعنی کسی عالم کی یا کسی بزرگ کی خدمت میں حاضر ہیں، ویسے تو بڑا احترام کر رہے ہیں اور اب آپ کی آواز بھی گھٹی گھٹی نکلتی ہے، جی حضرت، جی حضور، اور یہ آپ کا بدتمیز فون جو ہے وہ ٹڑنگ 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 کر کے آپ کی ناک کاٹ رہا ہے، تو اس لیے ایسے مواقع پر بھی یہ بند ہونا چاہیے۔ مزارات اولیاء پر حاضری ہو تب بھی اس کو بند ہونا چاہیے، وہاں آپ اللہ کے ولی کی بارگاہ میں حاضری دیں और वहाँ मतलब ये ट्यूनिंग, तो उधर से बोले ट्यूनिंग, तो फिर म्यूजिकल ट्यून आप औलिया किराम को सुनाए नऊज़ु बिल्ला, जो मज़ार पाक में आराम फरमाए उनको तकलीफ दें, तो ये बंद होना चाहिए। और म्यूजिकल ट्यून का तो तौबा, हाँ तौबा भी करनी है और हमेशा के लिए इसको तो 1 2 3 करना है, ये अपने को चले ही नहीं। सल्लु अलल हबीब सल्लल्लाहु तआला अला मुहम्मद। अब कुछ मजीद हाँ मेरे लिए भी नीयतें बढ़ा रहा हूँ, फालतू जुमले और गैर जरूरी अल्फाज से इंशाअल्लाह बचूंगा, लिखा हुआ देखकर बयान करूंगा, नेकी का हुक्म दूंगा और बुराई से मना करूंगा। अरबी और अंग्रेजी और मुश्किल अल्फाज और अशआर बोलते वक्त दिल के इखलास पर तवज्जो रखूंगा, यानी अपनी इल्मियत की धाक बिठानी मकसूद हुई तो बोलने से बचूंगा। मदनी काफिले, मदनी इनामात, नीज इलाकाई दौरा, बरए नेकी की दावत की रगबत दिलाऊंगा। नजर की हिफाजत की आदत बनाने की खातिर दौरान बयान हत्तल इम्कान निगाह नीची रखूंगा, कहका लगाने लगवाने से बचूंगा। और आप भी अगर निगाह नीची करके सुनेंगे तो इंशाल्लाह समझ ज्यादा आएगी, इधर उधर देख कर सुनेंगे तो समझ कम आएगी, कोशिश कीजिए कि आपकी निगाहें भी नीची रहें। आप भी इस इसाले सवाब की नीयत में शरीक हो जाएं मेरे साथ, तो आज के इस सुन्नतों भरे बयान और जो नेकियां हैं उन पर अल्लाह की रहमत से मिलने वाला सवाब बराए जनाबे रिसालत मआब सल्लल्लाहु तआला अलैहि वसल्लम, इन्हें हम ये इसाले सवाब कर रहे हैं जनाबे रिसालत मआब सल्लल्लाहु तआला अलैहि वसल्लम को। मजीद जुमला अंबिया व मुरसलीन अलैहिस्सलातु वस्सलाम, आप आमीन कहते रहिए अगर आप मुत्तफिक हैं तो, इसाले सवाब करना चाहते हैं, आमीन के माना अगर आपको समझ आ जाएंगे ना तो इंशाल्लाह लुत्फ आएगा। मैं आमीन के माना आपको बता दूं, लेकिन मदनी फीस लेने को जी चाह रहा है क्योंकि आमीन सब बोलते हैं, माना मेरा ख्याल है सबको पता नहीं होगा, शायद इक्का दुक्का को पता होगा, तो इतना प्यारा मदनी फूल दे रहा आपको, एक मेरे को मदनी फीस दे दे। शाबानुल मुअज्जम में फैजान रमजान जो अपनी किताब है ना, ये रमजान शरीफ की आमद से पहले पूरी पढ़ लेनी है। कौन कौन पढ़ लेगा? ये फैजान सुन्नत में भी ये बाब है, ये खुदा की कसम आपके लिए 112% मुफीद है इसका पढ़ना, आपकी रमजान की इबादतों में ये बहुत मुफीद है, आपके रोजों के लिए बहुत मुफीद है, आपकी तरावी के लिए बहुत मुफीद है, आपकी मदनी फीस में आपकी आखिरत की खैरात मांग रहा हूं, आपकी भलाई मांग रहा हूं। तो फिर से नियत करें, अगर पढ़ नहीं सकते तो कोई सुना दे, ऐसी तरकीब करें आपको, तो पूरी फैजान रमजान खत्म करनी है। अगर पढ़ ली आपने इस माह शाबान में तो ठीक है, हर माह शाबान में ये पूरी पढ़नी होती है। जिन्होंने अब तक नहीं पढ़ी तो वो हिम्मत करें, अगर आप हिम्मत करके बैठ जाएंगे तो शायद हो सकता है कि 4-6 दिन में पढ़ लेंगे मेरा ख्याल है। कौन कौन पढ़ लेगा इंशाअल्लाह? सुभान अल्लाह। ये इंग्लिश में भी मौजूद है किताब, तो इंग्लिश में भी पढ़ लें, जिनको इंग्लिश आती है उर्दू नहीं आती, वरना ये उर्दू में पढ़ लीजिए। और ये मकतबतुल मदीना पर मौजूद भी है, इसका हदीया सिर्फ 140 रुपया है, इसको खरीद भी फरमाएं, इसको तोहफे में भी चलाएं, किसी को देंगे वो पढ़ेगा आपको सवाब मिलेगा, नहीं भी पढ़ेगा तो आपको पेश करने का सवाब तो मिल ही जाएगा। उलमा किराम को पेश करें, मस्जिद के खतीबों को पेश करें, वो इससे बयान करेंगे, इंशाल्लाह आपका सवाब का ढेर लग जाएगा। आमीन के माना लिख लीजिए, आमीन यानी ऐसा ही हो, यानी या अल्लाह मेरी मगफिरत फरमा, तो आप बोलते हैं आमीन, या अल्लाह मेरी मगफिरत फरमा ऐसा ही हो। सल्लु अलल हबीब सल्लल्लाहु तआला अला मुहम्मद। साथ में ये रियाय सदकात, ये रमजान में सदकात खैरात खूब करते हैं साईं भाई, ये भी मकतबतुल मदीना ने शाया की है, इसको भी हदीजतन हासिल कीजिए, वीसीडी भी ले लीजिए, मकतबतुल मदीना की जारी करदा वीसीडी दावत इस्लामी की झलकियां, इसका हदीजा 25 रुपया। ये मदनी फूल इमाम गजाली रहमतुल्लाह ताला की तरफ से, सुभान अल्लाह, बड़े जबरदस्त मदनी फूल इंशाअल्लाह, नसीहतों के मदनी फूल मकतबतुल मदीना से, इसको तो जरूर लीजिए। तो हम इसाले सवाब कर रहे थे, इन ऐलानात का इसाले सवाब भी शामिल कर देते हैं, क्योंकि ये भी एक नेकी की दावत ही है ऐलान करना भी किताबों का। तो ये ऐलानात, फिर ये आज का बयान, बोलना सुनना, नातें सुनना, तिलावतें सुनना, और अब तक की नेकियां जो है इस पर अल्लाह की रहमत से मिलने वाला सवाब बराए जनाब रिसालत मआब सल्लल्लाहु तआला अलैहि वसल्लम, जुमला अंबिया व मुरसलीन, खुलफा राशिदीन, उम्मातुल मोमिनीन, تمام صحابہ و تابعین ہو، طبعِ تابعین، ائمہ مجتہدین، علماء کاملین، مشائخ عاملین، بزرگان دین، کل مؤمنات و مؤمنین، کل مسلمات و مسلمین، مدنی قافلوں کے مسافرین، مدنی انعامات کے عاملین، تمام مبلغین و مبلغات، اور ہم سب کے تمام عزیز و رشتہ دار، اور آقا کی ساری امت کو یہ ثواب پہنچے. جب بھی بیان کریں درس دیں، یاد رہے نا، اس سال ثواب کرتے رہیں، آپ کا کچھ نہیں جائے گا، آپ کا ثواب مزید بڑھ جائے گا. صلو علی الحبیب صلی اللہ تعالی علیہ وسلم. میٹھے میٹھے اور پیارے پیارے سائیں بھائیوں، آج 1432 سنہ ہجری کی شب براءت ہے، اللہ کرے براءت ہو جائے، آمین. آج میں نے اپنے بیان کا موضوع جو ہے قبروں کے حالات رکھا ہے، کہ قبر میں جا کر جو کچھ ہوتا ہے. اس کے بعد مدنی پھول پیش کر سکوں گا، تو سب سے پہلے تو میں آپ کو درود شریف کی فضیلت سناؤں گا. اللہ کے پیارے حبیب صلی اللہ تعالی علیہ وسلم کا فرمان عالی شان ہے، جس نے کتاب میں مجھ پر درود پاک لکھا تو جب تک میرا نام اس کتاب میں اس میں رہے گا، فرشتے اس کے لیے استغفار کرتے رہیں گے. صلو علی الحبیب صلی اللہ تعالی علی محمد. شرح الصدور میں اللہ کے پیارے حبیب صلی اللہ تعالی علیہ وسلم ایک جنازے میں شریک تھے. سیدنا حذیفہ رضی اللہ تعالی عنہ فرماتے ہیں کہ جب پیارے آقا صلی اللہ تعالی علیہ وسلم ایک قبر پر پہنچے تو اس کے ایک پہلو ایک طرف تشریف فرما ہو گئے، بیٹھ گئے اور اس کو دیکھنے لگے، اور پھر میرے آقا صلی اللہ تعالی علیہ وسلم نے ارشاد فرمایا، اس میں مومن کو اس طرح دبایا جاتا ہے، یعنی قبر کے اندر مومن کو اس طرح دبایا جاتا ہے کہ اس کی پسلیاں اکھڑ جاتی ہیں، اور کافر کے لیے یہ آگ سے بھر جاتی ہے. الامان. ایک اور روایت ہے، قبر کے دبانے سے کوئی نہ بچا، حتیٰ کہ سعد بن معاذ رضی اللہ تعالیٰ عنہ بھی، کہ جس کا ایک رومال بھی دنیا و مافیہ سے بہتر ہے. سیدنا سعد بن معاذ رضی اللہ تعالیٰ عنہ بہت متقی پرہیزگار صحابی ہوئے. روایت میں ہے کہ ان کا ایک رومال جو ہے نا، رومال وہ اتنا متبرک اور بابرکت ہے، علامہ جلال الدین سیوطی شافعی رحمۃ اللہ علیہ نقل کر رہے ہیں، اتنا بابرکت ہے کہ دنیا اور اس میں جو کچھ ہے، دنیا و مافیہ، دنیا اور اس میں جو کچھ ہے اس سے بہتر ہے. ان کو بھی قبر نے دبایا. ایک روایت میں ہے، ایک صاحب فرماتے ہیں کہ میں ام المومنین سیدتنا عائشہ صدیقہ رضی اللہ تعالی عنہ کے پاس تھا، تو ایک بچے کا جنازہ گزرا. ام المومنین یعنی مومنوں کی ماں رونے لگی. میں نے عرض کی، آپ کیوں روتی ہیں؟ ارشاد فرمایا کہ اس بچے پر قبر کے دبانے سے شفقت کرتے ہوئے، یعنی مجھے اس بچے پر رحم آ رہا ہے کہ یہ بچہ جو ان قریب قبر میں پہنچے گا تو قبر اس کو دبائے گی. تو یہ جو زغتہ قبر بولتے ہیں، اس کو زغتہ قبر، زواد سے، یہ زواد غین توا، زغتہ قبر، تو یہ سب کو پیش آئے گا. ہم لوگ کتنے سخت دل ہو گئے، ہمیں بھی قبر میں جانا ہے، ہمیں اس کا کوئی احساس ہی نہیں. تنہائی، وحشت، اکیلا، پھر اندھیرا، اور پھر قبر کا دبانا. اور ایک روایت میں 15 سزائیں بے نمازی کے لیے ہیں، ان میں ایک سزا یہ بھی ہے کہ بے نمازی کو قبر اس طرح دبائے گی کہ اس کی پسلیاں ٹوٹ پھوٹ کر ایک دوسرے میں گھس جائیں گی. جیسے انگلیاں گھس گئیں نا، پسلیاں ٹوٹ کر ایک دوسرے میں گھس جائیں. آج اگر کسی کی پسلی میں فریکچر ہو جائے تو بیچارہ بستر پر آ جائے اور لوگ اس کی عیادت کریں، اس پر رحم کھائیں، اور اس کے لیے دعائیں مانگیں، تسلیاں دیں، تو जिसकी कब्रें कब्र में पसलियां टूटकर एक दूसरे में घुस जाएंगी, उसका क्या हाल होगा? तो इसलिए जल्दी जल्दी घबरा के तौबा कर लो, हमारे मदनी चैनल के नाजरीन भी तौबा कर लें, आप भी, कि नमाज में कोताही नहीं, पांचों नमाजें पढ़नी पढ़नी और पढ़नी है, एनी हाउ इसमें कंप्रोमाइज नहीं है, नमाज छोड़नी नहीं है कुछ भी हो जाए, ठीक है? पांचों नमाजें पढ़नी पढ़नी है रोजाना, और पिछली अगर छूटी है तो उनकी भी तौबा भी करे जो छोड़ी है, कजा की है, और इसको अदा भी करे, इसको कजा भी करे और तौबा भी करे, कजा उमरी भी पढ़ ले। और इसके लिए नमाज के अहकाम में एक रिसाला है, कजा नमाज का तरीका, उसमें कजा उमरी का तरीका भी है और हिसाब लगाने का तरीका भी लिखा है, तो कजा उमरी के लिए भी आप कमर बस्ता हो जाइए। शरह सुदूर में एक रिवायत है कि इमाम सुबूकी रहमतुल्लाह तआला ने अपनी किताब बहरुल कलाम में फरमाया कि इताअत गुजार मोमिन यानी नेक मोमिन के लिए अजाब कब्र ना होगा लेकिन कब्र का दबाना होगा, लिहाजा वो इसकी होल नाकी पाएगा क्योंकि इसने अल्लाह की नेमतों का शुक्र अदा ना किया। हर नेमत पर हम शुक्र अदा करने में चूक जाते, भूल जाते। शबे बारात का नसीब होना, ये आप बताइए अल्लाह की नेमत है या जहमत है? यकीनन नेमत है, इसका हमने क्या शुक्र अदा किया? नेमत है ना? ये अल्लाह ताला ने हमें मस्जिद में इस वक्त जमा करने की, जमा होने की तौफीक बख्शी, खुदा की कसम ये भी नेमत है, वरना हमारे बेशुमार भाई इस वक्त गलियों में भटक रहे होंगे, साइकिलें दौड़ा रहे होंगे, पटाखे फोड़ रहे होंगे, ना जाने क्या क्या कर रहे होंगे, मारामारी कर रहे होंगे, लड़ा लड़ी, गाला गाली, गाली गलोच, क्या नहीं कर रहे होंगे। हम बचपन में तो सुनते थे जब ना समझते कि वो हमारी मेमनी में बोलते फटाकड़ा, पटाखे को, तो हम इसको फटाकड़ा ईद समझते थे, शोर नहीं था, बच्चे बच्चे थे। तो अब ये कि बच्चा तो ना समझे, वो ना समझोगे छूट जाएगा। माँ बाप जो इस काम के लिए पैसे देते हैं शबे बारात में पटाखे फोड़ने के लिए इनको, वो बहरहाल गुनाहगार होंगे, और जो बालिग हैं वो पटाखे फोड़ते हैं तो ये खुद भी गुनाहगार होंगे, क्योंकि शबे बारात में जो पटाखे फोड़े जाते हैं इसका कोई सही मकसद नहीं है, तो इसमें बहुत सारी खराबियां हैं ना। कि एक तो ये कि जैसे ये तज़यीए माल, यानी माल का जाया करना है, मुफ्त नहीं आते पटाखे, पैसे लगते हैं, तो खाली वो आवाज होती है और पैसे खत्म हो गए, ना पेट भरता है, ना तन ढकता है, ना कोई इसका फायदा होता है, नुकसान के पहलू है, फायदे का पहलू कोई नहीं है यहाँ। तो एक तो माल, इसका माल जाया होता है, और माल चाहे अपना जाती हो, हलाल का माल हो, उसको जाया करना हराम है, तो ये जाया होता है माल इससे। मजीद इसकी खराबियां के वो आग लगती है इससे, जो इबादत कर रहे हैं उनको तश्वीश होती है, बच्चे चौंक के जाग जाते होंगे, मरीज बेचारे सो नहीं सकते होंगे, फिर कपड़ों में आग, तो मकानों में आग, तो कई बार कई कई लोग जल जाते हैं पटाखों में। हमारे इस पर कानूनी तौर पर पाबंदी है, तो ये पटाखे फोड़ना जो ये नमरूदी तरीका है, मुसलमानी तरीका नहीं है, जो मौजूदा जो पटाखों का अंदाज है, सबसे पहले वो नमरूद के यहाँ पटाखे छोड़े गए थे जब वो आग इन्होंने जलाई थी सैयदना इब्राहिम खलीलुल्लाह अला नबीना वालेसलातुवस्सलाम के लिए, और अल्लाह के हुक्म से वो आग गुलजार बन गई थी, तो नमरूदियों ने वो अनार भर के आग के उस पर छोड़े थे उस बाग पर। कहते हैं जब से ये आतशबाजी का सिलसिला बस वो चल ही रहा है और तरह तरह के अंदाज पर ये तबाही मचा रहा है। तो अब तक अगर किसी ने पटाखे फोड़े हैं तो तौबा कर लीजिए, बच्चों को पैसे दिए तो इससे भी तौबा कर लीजिए, और बच्चों को भी इससे रोकिए, ये अच्छा काम नहीं है। शबे बरात, बरात माने छुटकारा, शब माने रात, तो छुटकारे की रात है, तो इसमें आग से छुटकारे की रात है, न कि आग जलाने की रात है, ये आग जलाई जाती है आजकल रात में, ना ये साइकिलें दौड़ाने की रात है, ना स्कूटरें भगाने की रात है, ना हो करके गलियों में खेलने की रात है, तो अल्लाह की इबादत की रात है। वरना भी ठीक है, ईशा की नमाज पढ़ के बंदा सो जाए, बाजमात पढ़ के और फजर बाजमात पढ़ ले, के ईशा की नमाज जो बाजमात पढ़ता है उसको आधी रात की इबादत का सवाब मिलता है, और जो फजर की नमाज बाजमात पढ़ता है उसको पूरी रात की इबादत का सवाब मिलता है। ये अल्लाह का करम नहीं है, इसकी नेमत नहीं है कि उसने ये सआदत बख्शी कि हम उसके घर में उसकी याद में जमा हो गए, फिजान मदीना में बैठे हुए। ये 14 मकामात पर मजीद बाबुल मदीना में इज्तिमा में ये बयान सुना जा रहा है, और खुदा बेहतर जाने कि मुल्क में और कहां कहां और फिर दुनिया भर में कहां कहां मदनी चैनल के जरिए हमारे नाजरीन और नाजिरात इसमें शरीक हुए होंगे। ये सबके लिए नेमत है। मदनी चैनल पर जो बैठा हुआ है वो भी इस वक्त इबादत में लगा हुआ है, बयान को सुन रहा है, और मदनी चैनल देखना ये इबादत है, इसलिए कि इसमें खिलाफ शरा कोई तरकीब है नहीं। अच्छी अच्छी नियतों से मदनी चैनल देखना ये अल्लाह की इबादत है, कार्य सवाब है, सवाब मिलता है इसमें जो देखा गया, सवाब समझ कर इसको भी अपने वजीफों में औरात में शामिल कर लें कि रोजाना कम से कम 1 घंटा 12 मिनट तो मैंने मदनी चैनल देखना ही देखना इंशाअल्लाह। और हो सके तो रोजाना 12 इस्लामी भाइयों को मदनी चैनल देखने की दावत भी दें, यकीन माने ये भी नेकी की दावत है, इसमें सवाब मिलेगा आपको। किसी ने मदनी चैनल देखा और उसको चोट लग गई, नमाजी बन गए, आपका बेड़ा पार हुआ। अब गैर मुस्लिमों को भी देखने की दावत दें, आए दिन गैर मुस्लिम मदनी चैनल देखकर मुसलमान हो जाते हैं, और शायद ये दुनिया का वाहिद और इकलौता चैनल है कि जिसको देखकर गैर मुस्लिम मुसलमान होता हो, वरना मैंने किसी चैनल का नहीं सुना कि कोई गैर मुस्लिम देखकर उसको मुसलमान हो जाए। खतरा तो ये कि गैर मुस्लिम चैनल को देखकर मजीद अपने कुफर में शायद पक्का हो जाता हो कि यही मुसलमान है, नाचने वाले, भंगड़ा डालने वाले और मौसीकियां करने वाले, तो फिर तो हम ही सही हैं। नऊज़ु बिल्लाह, वो कुफर पर मजीद ढीठ हो जाता होगा। लेकिन अल्लाह का करम है कि मदनी चैनल गैर मुस्लिमों को इस्लाम की दावत दे रहा है अल्लाह की रहमत से, और इस्लाम की अमली तस्वीर, वो तस्वीर दिखा रहा है जो किताबों में बंद है, वो खोल के मदनी चैनल की स्क्रीन पर अल्हम्दुलिल्लाह घर जा जाकर दिखा रहा है। तो आप दावत देते रहे कि मदनी चैनल देखो, मदनी चैनल देखो, मदनी चैनल देखो, मदनी चैनल देखो। जगह जगह जहां लिखना जायज हो लिख दें मदनी चैनल देखो, इस लिखने का भी सवाब मिलेगा। लेकिन जहां लिखना जायज हो, हम चौकिंग की इजाजत नहीं देती दीवारों पर, कि लोगों की दीवारों पर उनके मालिकान की इजाजत के बगैर, मालिक के मकान की इजाजत के बगैर लिखना गुनाह है, क्योंकि उसकी वो दीवार खराब होती है, इससे हकुल अद तलफ होता है, बंदे का हक तलफ होगा। तो इसलिए वो जहां जहां मुमकिन हो वहां मदनी चैनल देखो। हो सकता है इस तरह के स्टिकर भी मिलते होंगे तो वो लगा दें या खुद लिख दें, बोलते रहें, समझाते रहें, दावत देते रहें, मदनी चैनल देखो, मदनी चैनल देखो, मदनी चैनल देखो। आप इंशाल्लाह इसका वजीफा पढ़ते रहोगे ना, तो इंशाल्लाह गुनाह भरे चैनल जो है वो दम तोड़ जाएंगे, और इंशाल्लाह घर घर में नमाज, नात, तिलावत और मदीना मदीना होता रहेगा। आज जो हमारे बच्चे इन गुनाह भरे चैनल देखकर डांस करते नजर आते हैं, इंशाअल्लाह वो नाते पढ़ते नजर आएंगे। अब मदनी चैनल को आम कर दो, शैतान अनकरीब 15 दिन के बाद कैद में जा रहा है। आपको पता है रमजान का चांद नजर आएगा, ये बदबख्त बंद हो जाएगा तो थोड़ा मतलब नेकियों की तरफ रुझान बढ़ जाएगा, मस्जिद आबाद हो जाएंगी, और इंशाअल्लाह मदनी चैनल रमजान में तो सबसे वैसे फर्स्ट हो जाता है अल्हम्दुलिल्लाह। तो फिर भी जो लोग नहीं देखते, हमारी हिर्स है कि एक बंदा भी महरूम नहीं रहे मदनी चैनल देखने से, सब देखें। तो आप चाहोगे, कोशिश करोगे, आप भी जो यहाँ बैठे हैं, जो इज्तिमात और कहीं सुन रहे हैं वो भी, और मदनी चैनल के नाजरीन भी, मदनी चैनल देखो, मदनी चैनल देखो, मदनी चैनल देखो। ये चलाते रहे, मैसेज चलाते रहे, फोन करके इंफरादी कोशिश करते रहे, जो मुलाकात हो उसको बोलते रहे, तो इंशाअल्लाह घर घर में मदनी चैनल चल पड़ेगा। इंशाअल्लाह वो नेकियों का दौर दौरा हो जाएगा, हर तरफ सुन्नतों की बहारें हो जाएंगी इंशाअल्लाह, और भर भर के मदनी चैनल इश्के रसूल के जाम पिलाता रहेगा। मैं इश्के मुस्तफा हम यहाँ पी के मस्त रहते, सरे हश्र लड़ खड़ाते तो कुछ और बात होती। صلوا على الحبيب صلى الله تعالى على محمد। तो मैं अर्ज कर रहा था कि बहुत सारी नेमतों का शुक्र अदा करने से हम लोग चूक जाते हैं, भूल जाते हैं। मैं अल्लाह ताला का शुक्र अदा करता हूँ, या अल्लाह तेरा शुक्र है कि जीते जी तूने हमको शबे बरात एक बार फिर अता कर दी, हमको इसकी कदरदानी नसीब कर दे। और मैं अल्लाह का शुक्र अदा करता हूँ कि उसने मुझे बयान की सआदत बख्शी। मस्जिद में बैठा हूँ और अल्लाह की रहमत से सुन्नतों भरा बयान करने की सआदत पा रहा हूँ। अल्लाह मेरी जबान में असर पैदा करे, इखलास पैदा करे। तो मेरे प्यारे प्यारे मीठे मीठे साहब भाइयों, ये कब्र जो है ये हर एक को दबाती है। अलबत्ता कब्र के दबाने से बचने की भी सूरत एक रिवायत में बयान की गई है। चुनाचे शरू सुदूर में हजरत सैयदना इमाम जलालुद्दीन सुयूती शाफ़ई रहमतुल्लाह तआला ने एक बड़ी प्यारी रिवायत नकल की है, जिसने मरजुल मौत में ऐसी बीमारी जिसमें वो मर जाता है बंदा, मरजुल मौत में सूरत इखलास पढ़ी, यानी कुल हुवल्लाह शरीफ पूरी पढ़ ली, वो जगता कब्र यानी कब्र के दबाने से महफूज हुआ। और मजीद उसकी फजीलत सुनिए, जिसने मरजुल मौत में सूरत इखलास पढ़ी वो कब्र के दबाने से महफूज हुआ, और फिरिश्ते उसे अपने परों पर उठाकर पुल सिराज पार करवा देंगे। सल्लू अलल हबीब। तो बहरहाल मेरे प्यारे प्यारे मीठे मीठे भाइयों, कब्र का मामला जो है ये बहुत ही तशवीश वाला मामला है, इसलिए कि हमें अल्लाह ताला की खुफिया तदबीर नहीं मालूम कि हमारे बारे में क्या है। हम नहीं जानते कि हम आया ईमान सलामत लेकर दुनिया से रुखसत होंगे भी या नहीं। यानी ईमान सलामत लेकर जो कब्र में गया वो तो खुदा की कसम काबिल रश्क है, लेकिन हम नहीं जानते कि हमारा बनेगा क्या, आया ईमान सलामत रहेगा, ये बड़ी तशवीश की बात है। क्या होगा जब मैयत को कब्र में रखा जाता है, सबसे पहले उसका अमल आकर उसकी बाई रान को हरकत देता है और कहता है कि मैं तेरा अमल हूं। मरने वाला इन्हें मुर्दा पूछता है, मेरे अहलो इयाल कहाँ है, मेरे अहलो इयाल कहाँ है और मेरी नियमतें कहाँ हैं। तो अमल कहता है कि ये सब तेरी पीठ पीछे रह गए और सिवाय मेरे तेरी कब्र में कोई ना आया। तो जो नेक या बुरे अमल जो है कब्र में वो साथ आएंगे और कोई साथ नहीं आए। दो गज कफन का कपड़ा तेरा लिबास उबास। हाँ, तो अच्छे अमल लेकर जो गया वो तो फिर भी बड़ा खुश नसीब है, और जो बुरे अमल लेकर गया, हाय हाय क्या बनेगा। आज खौफ खुदा जो है वो दिलों से निकला जा रहा है, हर चीज से बंदे को डर लग रहा है, लेकिन अफसोस अभी अगर कोई कह दे कि आपके कपड़े पर मैंने बिच्छू देखा तो मेरा ख्याल आप उलट पलट हो जाएंगे, और वो बिच्छू पकड़ के अगर मारने में कामयाब हो गए, मिल गया, तो उसका शुक्रिया अदा करेंगे, एक एक को पकड़ के बोलेंगे कि यार मेरे कपड़ों में बिच्छू चढ़ गया था, अल्लाह एक नेक बंदा मिल गया था उसका भला करे, उसने मेरे को बिच्छू बता दिया तो मैंने उसको मार दिया वरना मेरा क्या होता। ये मतलब ये बिच्छू जो है दुनिया भी बिच्छू, आपके कपड़े पर था आपने मार दिया, अब ये कपड़े पर था ये काटता नहीं काटता इसकी कोई गारंटी नहीं थी, ना ही काटता, हो सकता है ये खुद ही चला जाता, लेकिन आप कितने खुश हुए। और मैं अगर आपको बिच्छू का पता दूं कि कुछ अरसे के बाद आपको एक बिच्छू काटने वाला है, और वो यहां को बताएगा नहीं, उससे छुड़ाएगा नहीं, वो कब्र में काटेगा, तो फिर क्यों डर नहीं लगता। दाढ़ी मत मुंडाओ वरना कब्र में बिच्छू तुम्हारे चेहरे को काटेगा बिलफर्ज। यानी ये कोई अजाब मनकूल अजाब नहीं बता रहा, तो समझा रहा हूं कि अगर ये मैं कह दूं तो फिर आप केक एक ही घर के टाल देते हो। फिर मैं रिवायत सुनाऊं आपको, एक रिवायत में कि जो हंस हंस के गुनाह करता है वो रोता हुआ जहन्नम में दाखिल होगा, तब भी आपकी हंसी नहीं रुकती। इतना दिल सख्त हो गया, इतना दिल सख्त हो गया कि डर लगता ही नहीं है। तो मेरे प्यारे प्यारे मीठे मीठे साहब भाइयों, अपने दिल में अल्लाह का खौफ पैदा कीजिए। एक रिवायत शरह सुदूर में नकल की गई कि जब इंसान कब्र में दाखिल होता है तो वो तमाम चीजें उसको डराने के लिए आ जाती हैं जिनसे वो दुनिया में डरता था और अल्लाह से ना डरता था। आप गौर तो कीजिए कि कब्र में पहुंचे बंदा है ना, और एक खौफनाक बिल्ला नजर आए और जोर से म्याऊं करे, भाग के कहां जाएगा? और वो बोले कि तू नमाज नहीं पढ़ता था ना, इसलिए मैं आया हूं तेरी खबर लेने के लिए। तो उधर से वो शिकारी कुत्ता नजर आए और वो जोर जोर से भौंकना शुरू कर दे कि बड़ा लोगों को धमकियां देता था, तड़ियां देता था, अब आया हूं तेरी जबान चबाऊंगा मैं जिससे तू धमकियां देता था। तो इतने में वो काला नाग वो फन फैलाए हुए दीवार चीरता हुआ नजर आए। तू ही था ना जो अपने माँ बाप को सताता था, अब तुझे नहीं छोड़ूंगा। ये सारी चीजें जिनका मैंने तज़किरा किया, हम सबसे डरते दुनिया में, तो जो सबसे तू इनसे डरता था लेकिन तेरे दिल में अल्लाह का खौफ नहीं था, नमाज तू ना पढ़े, दाढ़ी तू ना रखे कि दाढ़ी मुंडाना हराम, तुझे नहीं पता था दाढ़ी मुंडाना हराम है और ये गैर मुस्लिमों का तरीका है, तूने इसको अपना लिया। तुझे पता नहीं था कि हराम रोजी कमाना गुनाह था, फिर भी हराम रोजी कमाता था। तुझे पता नहीं था कि सूद हराम है, फिर भी सूद खाता था, सूदी कारोबार करता था, सूद पर लोन लेकर तू फैक्ट्रियां और मिलें चलाता था, सूदी निजाम के तहत तू इंपोर्ट एक्सपोर्ट का कारोबार करता था। इतनी तूने करोड़ों रुपए जमा कर लिए, अरबों रुपए जमा कर लिए, ले आ तेरे पैसों को, तुझे छुड़ा ले कब्र में, लेकिन जाहिर है कि कब्र में कोई नहीं छुड़ा सकता। तो अभी मतलब ये तरने वाले जो लगते हैं ये बहुत महंगे पड़ सकते हैं। हर गुनाह से हमें तौबा करनी है, अल्लाह की बारगाह में भीख मांगनी है, मौला नेक बनाते। बहुत गुनाह कर लिए, हम थक गए, गुनाह करते करते थक गए, हमारी कमर टूट गई, मौला तू खड़ा कर, तेरी रहमत का सहारा हमें बचा ले। हम तेरी मस्जिदें आबाद करना चाहते हैं, दावत इस्लामी के इस नारे मस्जिद भरो तहरीक के हम सिपाही बनना चाहते हैं, हमें इसमें कबूल कर ले। ऐ मौला, हम इधर उधर भटकते रहे, सैरो तफरी करते रहे, अब हम मदनी काफिले के मुसाफिर बनना चाहते हैं। ऐ अल्लाह, हमारा दिल लगा दे कि हम मदनी काफिले के मुसाफिर बने, हर महीने 3 दिन का भी सफर करें, हर साल में 30 दिन यानी 1 माह का सफर भी करें, और 12 माह उम्र भर में यक मुश्त हम सफर पे निकल जाएं। ऐ अल्लाह, तू तौफीक दे दे, हमारे माँ बाप को भी तौफीक दे दे, हमको वक्फे मदीना कर दे। अल्लाह, या अल्लाह तेरी राह में हमको छोड़ दे, आजाद कर, कि बस हम तेरे दीन का काम करते रहें। ऐ मौला, ये एक जान की अगर करोड़ों जाने भी हमें मिल जाएं और हम तेरे दीन की खिदमत करते रहें, तब भी ऐ खुदा तेरी नेमतों का हम शुक्र अदा नहीं कर सकते। तूने हमें ईमान जैसी अनमोल नेमत दी, इसका शुक्र अदा हो ही नहीं सकता। मौला, तू करोड़ों जाने बिलफर्ज अता कर दे और ये जाने हम कुर्बान कर दें, तब भी तेरी नेमतों का शुक्र हम अदा कर ही नहीं सकते। ये जान दी हुई उसी की थी, हक तो ये है कि हक अदा ना हुआ। तो मेरे प्यारे प्यारे मीठे मीठे साहब भाइयों, बस आज मान जाओ, छोड़ फिक्र दुनिया की, चल मदीने चलते हैं, छोड़ दे गुनाहों को, हम तो जन्नत में चलते हैं, छोड़ शुब्बे दुनिया को, हम आका की मोहब्बत अपनाते हैं। तो बस मेरे प्यारे प्यारे और मीठे मीठे साहब भाइयों, अपने आप को संभाल, खुदा की कसम मौका है, हम में से कोई नहीं जानता कि आज की रात के बाद सूरज तुलू होता देख सकेगा। उम्मीदें लंबी लंबी है, लेकिन क्या आपको नहीं पता कि आगाह अपनी मौत से कोई बशर नहीं, सामान 100 बरस का हो, पल की खबर नहीं, एक लम्हे की खबर नहीं। ये बयान पूरा सुन पाएंगे नहीं सुन पाएंगे, کچھ نہیں ہوتا. آج کل تو آپ کو پتا ہے بکثرت اموات ہو رہی ہیں, جگہ جگہ مطلب یعنی کہ کچھ نہ کچھ ایسی صورتیں بن جاتی ہیں, لاشوں کا ڈھیر لگ جاتا ہے. خود ہمارے شہر میں ایسا ہوتا ہے, سب سمجھتے ہیں. تو کچھ کیا ہو جائے لیکن پھر بھی بستر پر بھی مرنا تو پڑے گا نا, کسی طرح بھی موت سے تو خلاصی ہے ہی نہیں نا, مرنا ہی پڑے گا. تو بہرحال میرے پیارے پیارے میٹھے میٹھے سائیں بھائیو, مرنے سے پہلے مرنے کی تیاری ہو جائے نا. مدینہ مدینہ موتو قبل ان تموتو, مر جاؤ مرنے سے پہلے, انہیں اپنے نفس کو مار ڈالے بندہ, نفسانی خواہشات کا سر کچل دے, گناہوں کی لذتوں سے کنارہ کشی کر لے, چان چھوڑا لے کہ میں نے گناہ نہیں کرنے, میں نے بہت کر لیے, اس پر بھی میں نادم ہوں شرمندہ ہوں, اور اب میں چاہتا ہوں کہ یہ جو گناہ کر لیے وہ معاف ہو جائے میرے, میں بس کسی طرح بھی اب دنیا میں آ گیا تو اب نہ آیا نہ ہوتا, نہیں ہو سکتا, میں آ گیا اب میں کسی طرح بچ بچا کر اپنا ایمان لے کر اللہ کو راضی کر کے اس کے محبوب کو خوش کر کے میں قبر میں جانے میں کامیاب ہو جاؤں. خدا کی قسم جب تک قبر میں نہیں اترتے ہم بری طرح خطروں میں گرے ہوئے, کب مطلب یہ دے کہ شیطان وار کر کے ایمان چھین لے اور ہمیں پتہ بھی نہ چلے, کچھ نہیں کہہ سکتے. تو اس لیے بس ہر وقت چوکنا رہنا ہے, ایمان کی حفاظت کرتے رہنا ہے, عاشقان رسول کی صحبت میں رہیں گے انشاءاللہ, مدنی انعامات پر عمل کرتے رہیں گے اور مدنی قافلوں میں سفر کرتے رہیں گے نا, تو اللہ کرے گا تو ایمان کی حفاظت کی کڑن بڑھتی چلی جائے گی اور انشاءاللہ ایمان کی حفاظت کی صورت بھی پیدا ہوگی. دیکھو جس چیز کی کڑن ہوتی ہے تو اس کی آخر حصول کی صورت بھی بنتی ہے, کیونکہ میرے آقا اعلی حضرت امام اہل سنت رحمۃ اللہ تعالی علیہ نے نقل کیا کہ جس کو ایمان کی حفاظت کی فکر نہیں ہوگی موت کے وقت اس کا ایمان سلب کر لیا جائے گا, نکال لیا جائے گا. معاذ اللہ, دولت کی فکر ہے آپ کو تو ابھی آپ جیب میں نہیں لائے ہوں گے کہ یار وہ رات کو پھر جیب میں ہوگا اور کوئی کہیں گن پوائنٹ پر میری جیب خالی نہ کروا لے, یا یہاں اجتماع میں کوئی جیب قطر آ گیا ہو میری جیب نہ کاٹ لے, تو پیسے کہاں رکھتے ہیں؟ گھر میں رکھے ہیں. نہ نہ گھر میں بھی نہیں بھائی, وہ بینک میں رکھے ہیں. اچھا بینک میں رکھے ہیں, وہ جو سونا ہے وہ نہیں, وہ تو ہم نے لوکر میں رکھا ہے. یعنی جو قیمتی سے قیمتی چیز ہے اس کی حفاظت کا زیادہ سے زیادہ انتظام کرتے ہیں. خدا کی قسم ایمان سب سے زیادہ قیمتی ہے, ایمان سے بڑھ کر قیمتی کوئی چیز ہے آپ مجھے بتا دیں؟ ہے ہی نہیں کوئی چیز. ایمان یہ انمول ہے. تو جب قیمتی چیز کی حفاظت آپ پیسے بھی لے کر گھر سے نکلتے ہوئے ڈرتے ہیں کہ کوئی چھین لے گا اور چھین بھی لیتے ہیں, تو ایمان یوں لیے لیے پھرتے ہیں, جس کا جی جائے چھین جائے, اس کی صحبت میں چلے گئے اس کی صحبت میں چلے گئے اور شیطان نے پھونک مار دی کہ تو بہت پکا ہے, تیرا ایمان بہت پکا ہے, کچھ نہیں ہوتا. تو جو جہنم میں ڈبکیاں لگائیں گے نا جا کر, شاید وہ بھی پچھتائیں گے کہ یار ہم بھی بولتے تھے کچھ نہیں ہوگا نہ کچھ ہو گیا. تو کچھ ہو جائے اس سے پہلے آپ میں جو بولنا چاہتا ہوں وہ سمجھ جائے کہ آپ صرف عاشقان رسول کی صحبت اختیار کریں. دعوت اسلامی کا مدنی ماحول خدا کی قسم بہت بڑی نعمت ہے, اس کے ساتھ آپ لگے رہیں اور عاشقان رسول کے ساتھ مدنی قافلوں کے مسافر بنے رہیں, انشاءاللہ عزوجل ایمان کی حفاظت کا سامان ہوگا. گارنٹی تو مجھے اپنے ایمان کی نہیں ہے کہ میں قبر میں لے کر جاؤں گا کہ نہیں, تو آپ کی گارنٹی کیا دوں گا؟ کوئی کسی کی گارنٹی نہیں دے سکتا. یعنی ہم کوشش کر رہے ہیں کہ ہمارا ایمان محفوظ ہو جائے. آپ میرے ایمان کی حفاظت کی دعا کریں, میں آپ کے ایمان کی حفاظت کی دعا کروں, ہے نا. ہم سب اپنے ایمانوں کی حفاظت کی دعا بھی کرتے اور اس کے لیے دعا بھی کریں, کوشش بھی کریں. تو بہرحال یہ کہ ایمان سلامت لے کر جانا ہے اور گناہوں سے بھی صاف ستھرے ہو کر قبر میں جانا ہے, ورنہ قبر میں بڑے مسئلے ہو جائیں گے کہ بہت ساری نیکیاں ہوئیں پھر بھی بعض گناہ ایسے ہوتے ہیں کہ وہ پھنسا دیتے ہیں بندے کو. چنانچہ مکتبۃ المدینہ کی مطبوعہ زخیم کتاب جہنم میں لے جانے والے اعمال صفحہ 69 پر ایک بڑی دل ہلا دینے والی روایت ہے. حضرت سیدنا عبداللہ بن زید رضی اللہ تعالیٰ عنہ فرماتے ہیں, میں چاند کی ابتدائی راتوں میں قبرستان کے پاس سے گزرا تو میں نے ایک شخص کو قبر سے نکلتے ہوئے دیکھا, وہ زنجیر کھینچ رہا تھا, اس کے زنجیر بندی ہوئی تھی اور وہ کھینچ رہا تھا اس کو. پھر میں نے دیکھا کہ ایک اور شخص اس زنجیر کو پکڑے ہوئے, اس دوسرے نے باہر نکلنے والے شخص کو اپنی طرف کھینچا اور اسے قبر میں لوٹا دیا. پھر میں نے اس مردے کو مارتے ہوئے دیکھا کہ وہ مارا جا رہا تھا اس کو, اور وہ مردہ چیخ رہا تھا, کہہ رہا تھا کیا میں نماز نہیں پڑھتا تھا, کیا میں جنابت سے غسل نہیں کرتا تھا, کیا میں روزے نہیں رکھتا تھا. تو اس مارنے والے نے جواب دیا ہاں کیوں نہیں, تو واقعی یہ کام تو کرتا تھا مگر جب تو تنہائی میں گناہ کیا کرتا تھا تو اس وقت اللہ تعالی سے نہیں ڈرتا تھا. چھپ کے لوگوں سے کیے ہیں جس کے گناہ, وہ خبردار ہے کیا ہونا ہے.
چھپ کے لوگوں سے گناہوں کا رہا ہے سلسلہ تیرے آگے یا خدا, ہر جرم کا اظہار ہے یا خدا, جرم کا اظہار ہے مجرموں کے واسطے دو زخمی شعلہ بار ہے بھی شولا بار گئے ہر گناہ قصدر کیا ہے, ہر گناہ قصدر کیا ہے, ہر گناہ قصدر کیا ہے, اس کا بھی اقرار ہے. آئینہ پرمانیاں بدکاریاں بے باقیاں, آئینہ پرمانیاں بد بے باقیاں, میں گناہ ہو کی بڑی بھر مار ہے, آہنا میں گناہ ہو کی بڑی بھر رہی ہے. آئینہ زندگی کی شام ڈھلتی جا رہی ہے, آئینہ گرم روز و شب گناہ ہو کا مس بازار ہے, گرم روز و شب گناہ ہو کا مس بازار, یا خدا رحمت تیری ہاوی ہے تیرے پہر پر, یا خدا رحمت کے سہارے فضل و رحمت کے سہارے جی رہا بدکار ہے فضل و رحمت کے سہارے جی رہا بدکار ہے آہا ہر لمحہ گناہ کی کثرت و بھر
حبیب صلی اللہ تعالی علی محمد. میرے پیارے پیارے میٹھے میٹھے سائیں بھائی، جب اکیلے میں بھی گناہ کرنے کی صورت بنتی ہو تو بندے کو یہ ذہن میں رکھنا چاہیے کہ اللہ مجھے دیکھ رہا، تو چاہے اکیلے میں گناہ کرے چاہے سب کے سامنے گناہ کرے، ذرا اللہ تعالیٰ پر سب ظاہر. ایک اور تنہائی میں نافرمانیاں کرنے والے کی قبر کا حال سنیے اور اپنے اندر جھانک کر دیکھیے کہ میری کیا پوزیشن ہے. کہیں ایسا تو نہیں کہ میں بھی ایسا ہی ہوں اور لوگوں کے سامنے نیک بنتا ہوں اور پیچھے سے چھپ کر گناہ کرتا رہتا ہوں، اور آج ہی کہیں موت آ گئی اور کل اس وقت اللہ نہ کرے عذاب میں پھنسے رہے تو کون بچائے گا؟ نہ عہدہ کام آئے گا، نہ منصب کام آئے گا، نہ دولت کام آئے گی، نہ سورس کو اب لگے گی دنیا کی، نہ ڈگری، نہ مارشل آرٹ کیا وہ کام آئے گا، نہ اسلحہ کام آئے گا، نہ کوئی سیاسی لیڈر بچا پائے گا، نہ ارباب اقتدار چھڑا پائیں گے، نہ پولیس کا افسر چھڑا پائے گا، نہ فوج کا کوئی کرنل جنرل آ کر آپ کو چھڑائے گا، کوئی نہیں چھڑا سکے گا. حضرت سیدنا ابراہیم تیمی علیہ رحمت اللہ القوی فرماتے ہیں، میں موت اور مرنے کے بعد کی ہڈیوں کی بوسیدگی کو یاد کرنے کے لیے کثرت سے قبرستان آتا جاتا تھا. ایک رات میں قبرستان میں تھا کہ مجھ پر نیند غالب آ گئی اور میں سو گیا. میں نے خواب میں کھلی ہوئی قبر دیکھی اور ایک کہنے والے کو یہ کہتے ہوئے سنا، یہ زنجیر پکڑو اور اس کے منہ میں داخل کر کے اس کی شرمگاہ سے نکالو. تو وہ مردہ کہنے لگا، یا رب کیا میں قرآن نہیں پڑھا کرتا تھا؟ کیا میں تیرے حرمت والے گھر یعنی کعبے کا حج نہیں کرتا تھا؟ پھر وہ اسی طرح ایک کے بعد دوسری نیکیاں گنوانے لگا. تو میں نے ایک کہنے والے کو یہ کہتے ہوئے سنا، تو لوگوں کے سامنے یہ اعمال کیا کرتا تھا، لیکن جب تو تنہائی میں جب تو اکیلا ہوتا تو نافرمانیوں کے ذریعے مجھ سے اعلان جنگ کرتا اور مجھ سے نہیں ڈرتا تھا. تو پیارے پیارے میٹھے میٹھے سوئے بھائی، ہم بھی غور کریں کہ ہماری کیفیت بھی ایسی ہی تو نہیں کہ سب کے سامنے ہم نیک بنے، جیسے بہت سے ایسے ہوتے ہیں کہ دوسروں کے سامنے بڑی جی جناب، جی حضور، حاضر سائیں، لبیک کر کے بات کریں گے، اور ماں باپ کے سامنے وہ اڑے تڑے ابے ہوئے، چھوٹی بہن، بڑے بھائی، تڑاک مارا، بار جی جناب اور جی حضور. ماں باپ کی نافرمانی، بھائی بہنوں پر ظلم، نوکروں پر ظلم، گاہکوں پر ظلم، ماتحتوں پر ظلم، اور جو ان کے بڑے ہوں یا جیسے کوئی ایسے کوئی معزز محفل میں جا کر بہت اچھا بنے اور اپنے آپ کو بہت ستھرا بتائے. ہماری کہیں ایسی حالت تو نہیں کہ اندر کچھ باہر کچھ؟ اللہ کرے ہمارا ظاہر اور باطن ایک جیسا ہو جائے، اللہ کرے کہ ہم نے وہ بظاہر صورت تو بہت اچھی بنا لی ہے، کاش سیرت بھی اچھی ہو جائے. ہماری سیرت اچھی نہیں ہے، ہم اچھے نہیں ہیں، بہت گندے ہو گئے، گناہوں میں لچھڑے ہوئے. یہ سر کے بال کی نوک سے لے کر پاؤں کے ناخن کے اس کے نیچے کے تلوے سمیت پورے کا پورا وجود جو ہے وہ گناہوں میں آلود ہے. کیا ہوگا؟ کیسے؟ کچھ میرے بچنے کی صورت کیجیے. آقا یا رسول اللہ کچھ میرے بچنے کی صورت کیجئے، جو بھی کچھ ہونا تھا مولا ہو گیا، دل میرا دنیا پہ شیدا ہو گیا، اے میرے اللہ کیا ہو گیا،
روپے دنیا میں دل پھنس گیا ہے، نفس بدکار حاوی ہوا ہے، روپے دنیا پھنس گیا ہے، نفس بدکار حاوی ہوا ہے، ہائے شیطان بھی پیچھے پڑا ہے مولا، ہائے شیطان بھی پڑا ہے یا خدا، تجھ سے میری دعا ہے یا خدا، تجھ سے میری دعا ہے، ہوں کر بھی دے مجھ کو اب نیک سیرت، ہوں بازار بڑا نیک صورت، کر بھی دے مجھ کو اب نیک سیرت، اچھا ہے باطل برا ہے، ظاہر اچھا ہے باطل برا ہے، یا خدا تجھ سے میری دعا ہے، قبر میں مجھ چل دیے ہائے سارے برادر، قبر میں مجھ کو حال ڈاک، چل دیے ہائے سارے برادر، دل اندھیرے میں گھبرا رہا ہے مولا، دل اندھیرے میں گھبرا رہا ہے مولا، دل اندھیرے میں گھبرا رہا ہے، قبر میں مجھ کو لٹا کر اور مٹی ڈال کر، چل دیے ساتھی نہ پا سب کوئی رشتے دار ہے، قبر میں مجھ کو درد رے برادر، دل اندھیرے میں گھبرا رہا ہے مولا، دل اندھیرے میں گھبرا رہا ہے اللہ، دل اندھیرے میں گھبرا رہا ہے یا خدا تجھ سے میری دعا ہے.
صلوا علی الحبیب صلی اللہ تعالی علی محمد. اے عاشقان رسول, اے میرے میٹھے میٹھے سائیں بھائیو, او مدنی چینل کے ناظرین, چھپ کر گناہ کرنا اور ظاہر میں اپنے آپ کو نیک شو کرنا, اللہ سے نہ ڈرنا, بندوں سے ڈرنا کتنا خطرناک ہے. اس روایت سے بھی اندازہ لگائیے. رسائل دعوت اسلامی حصہ اول, مطبوعہ مکتبۃ المدینہ, صفحہ 194 تا 195 پر ہے. حضرت عدی بن حاتم رضی اللہ تعالی عنہ بیان کرتے ہیں کہ نبی کریم رؤوف الرحیم علیہ افضل الصلاۃ والتسلیم کا فرمان عظیم, قیامت کے دن لوگوں میں سے کچھ افراد کو جنت کی طرف جانے کا حکم دیا جائے گا. جب وہ لوگ جنت کے قریب پہنچ جائیں گے اور اس کی خوشبو سونگ لیں گے اور اس کے محلوں اور جنتیوں کے لیے جو نعمتیں تیار کی گئی ہیں ان کو دیکھ لیں گے, تو ندا کی جائے گی, یعنی پکارا جائے گا, ان کو جنت سے ہٹا دو, ان کے لیے جنت میں کوئی حصہ نہیں. وہ اتنی حسرت سے جنت سے لوٹیں گے, یعنی واپس ہوں گے, کہ پہلے اتنی حسرت سے کوئی نہیں لوٹا تھا. وہ کہیں گے کہ اے ہمارے پروردگار عز و جل, اگر تو ہم کو جنت اور اپنے ثواب کو دکھانے اور تو نے اپنے دوستوں کے لیے جو نعمتیں تیار کی ہیں ان کو ہمیں بتانے سے پہلے, دکھانے سے پہلے دوزخ میں داخل کر دیتا تو یہ ہمارے لیے بہت آسان ہوتا. اللہ تبارک و تعالی ارشاد فرمائے گا, میں نے تمہارے ساتھ یہی ارادہ کیا تھا جب تم خلوت یعنی تنہائی میں ہوتے تھے تو میرے سامنے بڑے بڑے گناہ کرتے تھے, اور جب تم لوگوں سے ملتے تو انتہائی تقویٰ اور پرہیزگاری کے ساتھ ملتے, تم لوگوں کو اس کے خلاف دکھاتے جو تمہارے دلوں میں میرے لیے خیال تھا, تم لوگوں سے ڈرتے تھے اور مجھ سے نہ ڈرتے تھے, تم لوگوں کو بڑا سمجھتے تھے مجھے بڑا نہیں جانتے تھے, تم نے لوگوں کی خاطر برے کام تر کیے اور میری خاطر نہیں کیے. آج میں تم کو ثواب سے محروم کرنے کے ساتھ ساتھ دردناک عذاب چکھاؤں گا, گر تو ناراض ہوا میری ہلاکت ہوگی. یا اللہ گر تو ناراض ہوا میری ہلاکت ہوگی, ہائے میں نار جہنم میں جلوں گا, یا رب عفو کر یعنی معاف کر, کر معاف اور صدا کے لیے راضی ہو جا, گر کرم کر دے تو جنت میں رہوں گا یا رب, اذن سے تیرے سر حشر کہیں کاش حضور ساتھ اچار کو جنت میں رکھوں گا یا رب. کاش ایسا ہو جائے. آمین بجاہ النبی جل امین صلی اللہ تعالی علیہ وآلہ وسلم. اے میرے پیارے پیارے اور میٹھے میٹھے اسلامی بھائیوں, گناہ گناہ ہے, اور قبر میں جانے کے بعد یہ گناہ جو ہے کہیں پھنسا کر ہمیں نہ رکھ دے. قبر کا معاملہ بڑا پیچیدہ ہے. حضرت سیدنا امام ابن حجر مکی علیہ رحمت اللہ القوی, جنہوں نے الزواجر کتاب لکھی ہے جہنم میں لے جانے والے اعمال, جس کا ترجمہ جلد اول میرے ہاتھ میں, اسی میں سے پڑھ کر سناتا ہوں. خود امام ابن حجر رحمت اللہ علیہ فرما رہے کہ میرے ساتھ یہ واقعہ پیش آیا ہے. ہوا یوں کہ جب میں چھوٹا تھا تو پابندی سے اپنے والد ماجد رحمت اللہ تعالی علیہ کی قبر پر حاضری دیا کرتا اور قرآن شریف کی تلاوت کیا کرتا. ایک مرتبہ رمضان المبارک میں نماز فجر کے فوراً بعد قبرستان گیا اور غالباً وہ رمضان کا آخری اشارہ بلکہ شب قدر گزار کر 27 روزہ تھا, شب قدر تھی یہ لکھا ہے. نماز فجر کے فوراً بعد اس وقت قبرستان میں میرے علاوہ کوئی نہ تھا. بہرحال ابھی میں نے اپنے والد ماجد علیہ رحمت اللہ الواجد کی قبر کے قریب بیٹھ کر قرآن کریم کا کچھ حصہ ہی پڑھا تھا کہ اچانک شدید آہو بکا اور رونے دھونے کی آواز سنی. رونے والا بار بار آہ 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 کہہ رہا تھا. چونے سے تیار شدہ چمکدار سفید قبر سے نکلنے والی اس آواز نے مجھے گھبراہٹ میں مبتلا کر دیا. تو میں قراءت چھوڑ کر وہ آواز سننے لگا. میں نے قبر کے اندر سے عذاب کی آواز سنی. عذاب میں مبتلا شخص اس طرح آہو زاری کر رہا تھا جسے سننے سے دل میں قلق اور گھبراہٹ پیدا ہو رہی تھی. میں کچھ دیر تک وہ آواز سنتا رہا, پھر جب دن خوب روشن ہو گیا تو وہ آواز سنائی دینا بند ہو گئی. پھر جب ایک آدمی یہاں سے گزرا تو میں نے اس سے پوچھا یہ کس کی قبر ہے, تو اس نے بتایا یہ فلاں کی قبر ہے. میں نے اس شخص کو بچپن میں دیکھا کرتا تھا کہ یہ کثرت سے مسجد میں آتا جاتا, نمازوں کو اپنے اوقات میں ادا کرتا اور فضول باتوں سے بھی پرہیز کرتا تھا. میں نے چونکہ اس کو دیکھا تھا لہذا اس کو پہچان لیا اور اس کی اس قبر کے عذاب کی حالت سے مجھے بڑی حیرت ہوئی کہ تو بڑا نیک آدمی تھا. اور مجھے یہ احساس ہونے لگا کہ یہ بظاہر نیک آدمی تھا لیکن ایسا لگتا ہے کہ اس نے بڑے بڑے گناہ کیے ہوں گے اور ظاہری طور پر یہ اس نے اپنے آپ کو نیک شو کیا ہوگا. پھر میں نے معلومات کی تو پتا چلا کہ یہ تو تاجر تھا اور جب بوڑھا ہو گیا اور اس کے پاس مال کم رہ گیا تو اس نے اپنے پاس جو تھوڑی بہت رقم تھی وہ سود پر چڑھا دی اور وہ سود کے ذریعے اپنی گزر اوقات کرنے لگا اور اب اسی حال میں وہ مرا. تو یوں وہ رمضان میں بلکہ شب قدر کے موقع پر بھی دردناک عذاب سے دوچار تھا. تو جو لوگ سودی کاروبار کرتے ہیں اور سود کو پروفٹ کہہ کر من کو منا لیتے کہ تو یہ تو نفع ہے سود نہیں ہے, نعوذ باللہ من ذالک, تو نام بدل دینے سے سود کی حقیقت ختم نہیں ہو جائے گی. سود جبکہ وہ سود ہے تو پھر سود ہی ہے, یہ نفع نہیں ہے, یہ ظاہری نفع نظر آتا ہے, حقیقت میں باللہ تعالی بہت بڑا نقصان ہے, تباہ کن ہے, سود خور. قیامت کے روز اس طرح اٹھے گا کہ مخبوط الحواس ہوگا, پاگل کی طرح اٹھے گا اور شدید سر کے درد میں وہ مبتلا ہوگا. تو سود اگر ترک کرنے سے آپ کو یوں لگتا ہے کہ آپ کا کاروبار ٹوٹ جائے, یار ٹوٹ جانے دو, اگر سود کی وجہ سے چڑھا ہوا ہے اس کو ٹوٹنا چاہیے اس سے پہلے کہ آپ کا دم ٹوٹے, ورنہ آپ کا دم ٹوٹا تو کاروبار تو ٹوٹے گا لیکن یہ کاروبار چمٹے گا ایسا کہ پھر آپ کو کوئی چھوڑا نہیں سکے گا اگر رب ناراض ہوا تو. تو اس لیے سود سے چلنے والا ہر ادارہ ٹوٹنا چاہیے, اللہ اس کو تباہ کرے برباد کرے جس سے مسلمانوں کو تباہ برباد کیا ہے. ہر سودی ادارہ تباہ ہو جائے برباد ہو جائے اور سود کے کاروبار میں اللہ برکت نہ دے. اگر آپ بولتے یہ بدعا کیوں دے رہا تو میں تھوڑی بدعا دے رہا ہوں, قرآن کی آیت ہے یہ تو کہ سود کو گھٹاتا ہے اللہ تعالیٰ اور بے کو بڑھاتا ہے. آپ سمجھتے ہیں کہ میری فیکٹری کا کام ٹوٹ جائے گا تو سود کو تو اللہ تعالیٰ گھٹاتا ہے, اس کی جو بھی معنی مفسرین بیان فرمائے لیکن یہ کنفرم ہے کہ جب رب نے فرما دیا سود میں خیر نہیں ہے تو خیر نہیں. چنانچہ پارا تیسرا سورۃ البقرہ آیت نمبر 276 میں ارشاد ہوتا ہے, يمحق الله الربا ويربي الصدقات والله لا يحب كل كفار أثيم. الله هلاك کرتا ہے سود کو اور بڑھاتا ہے خیرات کو، اور اللہ کو پسند نہیں آتا کوئی ناشکرا بڑا گناہگار. تو دیکھیے یہ اللہ تعالیٰ کا ارشاد ہے، اللہ ہلاک کرتا ہے سود کو، برباد کرتا ہے، تباہ کرتا ہے. اس کی تفسیر میں نور العرفان میں حضرت مفسر شہیر مفتی احمد یار خان علیہ رحمت الحنان فرماتے ہیں، اس سے دو مسئلے معلوم ہوئے. ایک یہ کہ مومن کے لیے سود میں برکت نہیں، یہ کافر کی غذا ہو سکتی ہے، مومن کی نہیں. گندگی کا کیڑا گندگی کھا کر جیتا ہے، بلبل پھول کو. لہذا اپنے آپ کو کفار پر قیاس نہ کرو. کافر سود لے کر ترقی کرے گا، مومن زکات دے کر. دوسرے یہ کہ سود کے پیسے سے زکات خیرات قبول نہیں ہوتے، اور بڑھاتا ہے خیرات کو. اس کے تحت فرماتے ہیں دنیا میں بھی آخرت میں بھی، دنیا میں برکت دے کر، جو خیرات دیتا ہے اس کو برکت ہوتی ہے، صدقات دیتا ہے، دنیا میں برکت دے کر آخرت میں ایک کا ساتھ سو یا اس سے بھی زیادہ عطا فرما کر. اور اللہ کو پسند نہیں آتا کوئی ناشکرا بڑا گناہگار. اس کے تحت فرماتے ہیں معلوم ہوا کہ حرام کا مرتکب یعنی حرام کرنے والا ناشکرا بھی ہے، گناہگار بھی. اطاعت شکر ہے، اور مطیع یعنی فرما بردار شکر گزار ہے. تو بہرحال میرے میٹھے میٹھے اور پیارے پیارے سے بھائیوں، آپ نے دیکھا کہ قبر کا معاملہ کتنا بھیانک ہے، اور سود کیسا خوفناک وبال ہے کہ قبر میں بھی پھنسا دیتا اور قیامت میں بھی پھنسائے گا، کہ وہ شدید سر درد میں مبتلا کیا جائے گا اور مخبوط الحواس پاگل کی طرح اٹھے گا. حدیث معراج میں کہ ہمارے آقا صلی اللہ تعالی علیہ وسلم کی مشہور روایت ہے کہ ایک منظر یہ بھی دیکھا، کچھ لوگ ایسے دیکھے کہ جن کے پیٹ کوٹھڑیوں کی مثل تھے، اور ٹرانسپیرنٹ آر پار نظر آتا تھا ان میں، بوتلوں کی طرح، کانچ کی جیسے بوتل ہوتی ہے نا، جو بھی ہوتا نظر آتا ہے، تو پیٹ بوتلوں کی طرح تھے، کانچ کی بوتلوں کی طرح گویا. تو اس میں سانپ اور بچھو بھرے تھے جو اس کو کاٹ رہے تھے اور وہ چلا رہے تھے. آپ کی خدمت میں عرض کیا گیا کہ یہ لوگ دنیا میں سود کھاتے تھے. میرے پیارے پیارے میٹھے میٹھے سائیں بھائیوں، سود خوری سے توبہ کیجئے اور اس سے جان چھڑا لیجئے. کم کھائیے مگر حلال کا کھائیے، ورنہ یہ حرام کے جو لقمے ہیں نا، یہ بہت مہنگے پڑ جائیں گے جب قبر میں جائیں گے. جہنم میں لے جانے والے اعمال میں ایک اور قصہ بھی سنیے. قبر کے مناظر آپ کی خدمت میں، قبر کے حالات ہولناک احوال میں عرض کر رہا تھا آپ کی خدمت میں کہ حضرت امام ابن حجر مکی رحمت اللہ علیہ نے جو اپنا دیکھا ہوا واقعہ ارشاد فرمایا. آپ فرماتے ہیں کہ میں نے جب اس علاقے کے ایک شخص کے سامنے اپنا پیش آمدہ واقعہ بیان کیا تو اس نے کہا اس سے زیادہ تعجب خیز واقعہ تو فلاں قاضی کے قاصد یعنی پیغام رساں عبد الباسط کا ہے. امام ابن حجر فرماتے ہیں میں اس شخص کو بھی جانتا تھا، یہ ابتدا میں قاضیوں کا قاصد تھا. اب اس کو ہم اپنی موجودہ زبان میں یہ کہیں کہ نہیں وہ لیڈروں کے اور افسروں کے چمچے ہوتے ہیں یا ایجنٹ ہوتے ہیں جو پیسے لے کر کام کرواتے ہیں. ایجنٹ جو ہوتے ہیں وہ پیسے لے کر کام کرواتے ہیں، غلط سلط کروا دیتے ہیں، رشوتیں دے کر لے کر. یہ میرے جو کہنا چاہتا ہوں سب سمجھ گئے ہوں گے. تو وہ قاضیوں کا قاصد تھا، ایجنٹ تھا. ایجنٹ یہ ستھرا لفظ ہے، ورنہ ہوتا تو یہ چمچا ہی ہے، چمچے سے بدتر ہے. چمچا تو بہرحال یہ کہ پھر بھی اچھا ہے، رشوت خور اس سے بھی برا ہے. یہ عبد الباسط جو تھا یہ قاضیوں کا قاصد تھا، پھر مالدار ہو گیا. امام ابن حجر فرماتے کہ میں نے اس سے پوچھا کہ بھائی اس کا واقعہ کیا ہے، تو اس نے بتایا کہ جب ہم ایک جنازے کو لے کر قبرستان تدفین کے لیے گئے تھے تو اس کے قریب کی قبر کھودی تو اتفاق سے عبد الباسط کی قبر چونکہ ساتھ ہی تھی وہ کھل گئی. تو ہم نے اس کی قبر میں ایک بہت بڑی زنجیر دیکھی، ایک بہت بڑا کالا کتا उस जंजीर में उसके साथ बंधा हुआ उसके सर पर खड़ा था और उसे अपने पंजों और नाखूनों से चीरना फाड़ना चाहता था। हम ये खौफनाक मंजर देखकर हवास बाख्ता हो गए और जल्दी जल्दी उस कब्र में मिट्टी डाल के उसको बंद कर दिया। किसी और ने बताया कि ऐसा ही एक मंजर हमने फुला शख्स की कब्र में भी देखा था। जब हमने उसकी कब्र खोदी तो देखा कि उसके जिस्म में से सिर्फ एक खोपड़ी बची है और उसमें चौड़े मुंह वाली बड़ी बड़ी मायखे यानी कीलें ठुकी हुई हैं, गोया के वो एक बड़ा दरवाजा है। हमें इस पर बड़ा ताज्जुब हुआ और हमने उससे मिट्टी से ढांप दिया। एक और किस्सा सुनाते हुए उन्होंने बताया, हमने फुला की कब्र खोदी तो उससे बहुत बड़ा अजदहा यानी बहुत बड़ा सांप निकला, वो उसके जिस्म से लिपटा हुआ था। हमने उसको मैयत से जुदा करने की कोशिश की तो उसने हम पर फुनकारा जिससे हम एक दूसरे पर गिर पड़े। ऐ मेरे प्यारे प्यारे मीठे मीठे साए भाइयों, इस तरह के वाकयात जो है ये बहुत सारे शरह सुदूर में भी लिखे हैं कि ये कभी कभी दिखाए जाते हैं लोगों को डराने के लिए, उनकी इबरत के लिए, वरना पता नहीं कितनी कब्रों में अजाब हो रहे होंगे। हर एक का अजाब दिखाया नहीं जाता। हम सबको गौर करना है कि इस दुनिया से हमें भी रुखसत होना है। कोई तो जल्दी चला जाता है, कोई बचपन में फोत हो जाता है। यकीन माने मैं अपने दिल के बात बताता हूं, जब किसी के बच्चे की जैसे फौतगी हो जाती है ना, मैं ताजियत तो करता हूं, सुन्नत है ताजियत करना और उसके साथ इजहार हमदर्दी करना अपनी जगह पर, लेकिन जब सोचता हूं ना तो उस बच्चे पर रश्क आता है, उस बच्चे पर रश्क आता है, अपने ऊपर हसरत होती है कि काश मैं भी बचपन में मर जाता। नाबालिगी में गुनाह काउंट नहीं होते ना, नाबालिगी में जो मर जाए बचपन में मर जाए वो यकीन माने अगर वो मुसलमान का बच्चा है, मुसलमान बच्चा है, वो मर गया, खुदा की कसम, खुदा की कसम, खुदा की कसम, बड़ा नसीब वाला है उसको। कोई कयामत के हिसाब किताब का मसला नहीं है ना ऐसा, जैसा आम एक बालिग को होगा, ना उसके गुनाह शुरू हुए। अच्छा, अब वो जन्नत में जाएगा और जन्नत में ये बच्चा नहीं रहेगा, जन्नत में जवान हो जाएगा। 100 साल का बूढ़ा भी जो जन्नत में जाएगा वो 30 साल का जवान मालूम होगा हमेशा हमेशा, और एक दिन का बच्चा जो मरेगा जन्नत में जाएगा वो भी 30 साल का जवान होगा। इस बूढ़े को भी हूरें मिलेंगी, इसको भी हूरें मिलेंगी, है ना। आप अंदाजा लगाए कि जिसका बच्चा मर जाए वो रोता धोता है, खैर वो नफ्सियाती असर होता है, बच्चे की मोहब्बत होती है सबको, हकीकत में वो काबिल रश्क है वो बच्चा जो चला गया, कि बगैर मेहनत के, बगैर मशक्कत के, इबादतों की मशक्कत बर्दाश्त किए हुए, रोजों की भूख प्यास बर्दाश्त किए हुए, वो बिल्कुल मुफ्त में उसको जन्नत मिल रही। अब आप बताइए, बच्चे की मौत पर ताजियत करे, मुबारकबाद दे, मुबारकबाद दीजिएगा मत, ताजियत करना सुन्नत है। मैं सिर्फ एक वो आपको अर्ज कर रहा हूं। तो अब ये कि मैं बड़ा हो गया, मैं बचपन में मर नहीं पाया, मेरे बस में नहीं था ना। एक बात है ना, किसी के बस में, और अल्लाह ताला का जो मंजूर होता है वो होकर रहता है। तो इस तरह की हसरत करने में हरज नहीं है। तो अब ये के अब हसरतों के दिन तो है ना, अब बचपन था, खेलकूद में गुजरा, जवानी, जवानी दीवानी होती है वो मस्ती में गुजरी, अब बुढ़ापा हावी हुआ जा रहा है, कब्र का खौफनाक गड़ा मुंह खोले मुंतजिर है। ओ अच्छा अच्छा, 10 साल पहले अपनी मुलाकात हुई थी। अब मैं सोचता हूँ कि यार 10 साल पहले की मुलाकात इससे हुई थी, आइंदा 10 साल के बाद तो शायद कब्र पर आएगा मेरी। अब 10 साल में जी जाऊं सब, मुझे बाजार कुछ चांस नजर नहीं आ रहा, इतनी बड़ी उम्र होगी। और 10 साल अगर फिर भी 10 साल जीने में कामयाब हो गया तो शायद मैं खाट के चारपाई पर, अल्लाह ना करे, मतलब अल्लाह ताला किसी का मोहताज ना करे, औलाद भी तंग आ जाती है फिर बाज़ौकात। अब हसरत हसरत हसरत, खुशियों के दिन खत्म हो गए। जो बूढ़ा हो ना उसको आप पूछे, वो हंसेगा, दांत निकाल के हंसेगा, खिलखिलाकर हंसेगा। अगर उसकी गैरत जिंदा है, उसका जमीर मरा नहीं है, उसके दिल में गम होगा, फिर दिल में खुशियां नहीं होंगी। जो कैफियत में पा रहा हूं मैं, अपनी आपको कैफियत बता रहा हूं, इस वक्त अगर مجھے میں اپنی کیفیت رکھ مجھے کوئی بلینک چیک دے دے, کروڑوں اربوں پتی آدمی ہو بلینک چیک کورا چیک دے دے کہ جتنی دولت نکلوانی ہے آپ نکلوائے. اب لمحے بھر کے لیے خوشی کا ایک جھونکا آ جانا وہ اپنی جگہ پر, لیکن میں اپنی کیفیت پاتا ہوں کہ میں خوشی سے پھول نہیں پڑوں گا کہ یہ دولت اب مجھے بہت بڑی دولت آتا گئی اور مجھے بہت کام آ جائے گی, کیفیت ہی نہیں رہی, دل مر گیا, یعنی کہ وہ خواہشیں مر گئی, کہ اب وہ حسرت حسرت اور حسرت ہے. ان قریب یہ خبر مشہور ہونی ہے, یہ خبر آئے وطن میں مر گیا عطار ہے. مدینے میں کبھی تو ایسی ہو حاضری, یعنی کاش مدینہ شریف میں کوئی ایسی حاضری ہو کہ وطن میں خبر آ جائے کہ عطار مر گیا, اس کو جنت البقیع میں دفن کر دیا گیا. ظاہر نصیب کہ جنت البقیع کی اگر کسی کو قبر ملتی ہے تو یہاں کی زندگی سے وہی اچھی ہے, قابل رشک ہے وہ خوش نصیب عاشق رسول جس سے جنت البقیع کی زمین قبول کر لے. ایمان کے ساتھ جو جنت البقیع میں اتر جائے, ہاں اگر ایمان نہیں رہا جنت البقیع میں بظاہر اتر بھی گیا تو اس کو اٹھا کے پھینک دیا جائے گا باہر, جہاں اس کا مطلب یعنی خمیر تھا وہاں یہ پہنچ جائے گا. تو اللہ کرے کہ ایمان ساتھ لے کر محبوب کے جلووں میں جنت البقیع میں اتر جائے, ورنہ یہاں کے قبرستان کی ویرانیاں دیکھ کر بڑا ڈر لگتا ہے, بہت ڈر لگتا ہے. کیا ہوگا کہ مرنا پڑے گا اور ایک دن موت آنی اور آنی ہے, جان جانی ہے, اور قبر میں میت اترنی اور اترنی ہے. اب جتنے بھی گلچھرے اڑا لیں, جتنی بھی رنگ رلیاں منا لیں, جتنے عیش کر لیں, جتنے مزے کر لیں, کر لے جو کرنا ہے, آخر موت ہے.
بے وفا دنیا پہ مت کر موت کا ہوگا شکار, موت آ کر ہی رہے گی, یاد رکھ جان جا کر ہی رہے گی, یاد رکھ کر جہاں میں سو برس تو جی بھی لے, قبر بے تنہا قیامت تک رہے, جب فرشتہ موت کا چھا جائے گا پھر بچا کوئی تجھ کو پائے گا, موت آئی پہلوان بھی چل لیے, خوب صورت نوجوان بھی چل لیے, موت آئی پہلوان بھی چل دیے, خوب صورت نوجواب چل دیے, دب دبا دنیا کی میرے جائے گا, زور تیرا خاک میں جائے گا, تیری طاقت تیرا فن خدا تیرا کچھ نہ کاما ایک سلما یا تیرا, قبر روزہ نہ یہ کرتی ہے پکار, مجرم ہے کیڑے مکوڑے رکھ میں ہوں اندھیری کوٹھڑی تجھ کو ہوگی مجھ میں سننا حشد بڑی قبر روزہ ناز کرتی ہے پکار مجھ میں گے کیڑے مکوڑے بے شمار یاد رکھ میں ہوں اندھیری کوٹھڑی تجھ کو ہوگی مجھے میں سنوا حشد بڑی میرے اندر تو اکیلا آئے گا ہاں مگر آمان لیتا آئے گا نرم بستر گھر پہ ہی رہ جائیں گے تجھ کو فرش خاک پر دفنائیں گے خوب اندھیری قبر میں جب جائے گا بے عمل بے انتہا گھبرا گا کام مالو در وہاں آئے گا واپ ملتا یاد رکھ پچھتا آئے گا جب تیرے ساتھی تجھے چھوڑا گے قبر میں کیڑے تجھے کھا جا قبر میں تیرا کفن پٹ جائے گا یاد رکھنا سکھ بدن پٹ جائے گا تیرا ایک ایک پال تک جھڑ جائے گا قبر میرے ہے جا گے تیرا ایک ایک بال تک جھڑ جائے گا خوبصورت جسم سب سڑ جائے گا ابل کر آنکھ بھی بہ جائے گی کھا ادھڑ کر قبر میں ہے جائے گی سانپ بھی چھو قبر میں کر آ گئے کیا کرے گا بے عمل گر چھا گئے گور نے کا باغ ہوگی خلد کا مجرموں کی قبر تو دوزخ کا کھڑا کھل کھلا کر ہنس رہا پر قبر میں روئے گا چیخے مار کر کھل کھلا کر ہنس رہا ہے بے خبر قبر میں روئے گا چیخے مار کر کر توبہ رب کی رحمت ہے پری ورنہ قبر میں صدا ہو یہ کڑے کر لے تو
رحمت ہے بڑی
پر نہ قبر میں صدا ہو یہ کڑے وقت آخر یا خدا عطار کو خیر سے سرکار کا دیدار ہو.
صلوا علی الحبیب صلی اللہ تعالی علی محمد.
شاہ عطار پر ہر آن رحمت کی نظر رکھنا, شاہ عطار پر ہر آن رحمت کی نظر رکھنا, کرے دن رات یہ سنت کی خدمت یا رسول